الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفينا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما كان محمد أبا أحد من رجالكم ولكن رسول الله وخاتم النبيين وكان الله بكل شيء عليما صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیا اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله کل ہم نے آپ حضرات کے سامنے عقیدہ رسالت پر گفتگو کی تھی اور آج انشاءاللہ تعالی عقیدہ ختم نبوت پر گفتگو ہوگی اور اس کے ذیل میں جتنی چیزیں بھی آ رہی ہیں ان سب کے متعلق بیان کریں گے وما توفیقی الا باللہ العلی العظیم قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا ارشاد ربانی ہوا ما کان محمد ابا احد من رجالکم اور محمد صلی اللہ علیہ وسلم تم مردوں میں کسی کے باپ نہیں ہیں ولیکن رسول اللہ لیکن وہ اللہ کے رسول ہیں وخاتم النبیین اور آخری نبی ہیں وکان اللہ بکل شیء علیما اور وہ اللہ ہر چیز کو خوب جانتا ہے یہ اس آیت بینات کا ترجمہ ہے 7 ستمبر 1974 کو پاکستان کی قومی اسمبلی نے متفقہ طور پر قادیانیوں کو غیر مسلم اقلیت قرار دیا اسی لیے یہ دن پاکستان کی تاریخ میں بڑی اہمیت کا حامل ہے اور پاکستان کے آئین کے مطابق اب قادیانی मुसलमानों से अलग शुमार किए जाते हैं। बाद लोग इतराज ये करते हैं कि चंद लोग असेंबली में बैठे और उन्होंने इतने बड़े फिरके को गैर मुस्लिम करार दे दिया, और ये कैसे हो सकता है कि इतनी बड़ी तादाद में लोग हों और उन्हें काफिर करार दे दिया जाए। इसी तरह दीगर हजरात ला इल्मी की बिना पर ये इतराजात करते हैं। और जो लोग मिर्जा गुलाम अहमद कादियानी के पीछे चले यानी कादियानी बने, उसकी वजह भी यही थी कि मिर्जा ने कुरान करीम की गलत तफसीर पेश की और नबुव्वत की खुद साख्ता अकसाम उसने बनाई और सीधे साधे मुसलमानों के सामने पेश की, जिससे सादा लौह मुसलमान जो दीन से नाबलद थे, ज्यादा इल्म नहीं रखते थे, वो उसके पीछे चल पड़े और उन्होंने कादियानी मजहब इख्तियार कर लिया। लेकिन अल्हम्दुलिल्लाह उलमाए हक, उलमाए अहले सुन्नत ने हर दौर में इस फितने का ताकुब किया और इसका कलाकमा किया और मुसलमानों को उनके अकायद और उनके नजरियात से आगाह किया और बताया कि इनको गैर मुस्लिम अकलियत क्यों करार दिया गया है। आज की इस गुफ्तगू में, आज की इस नशिस्त में हम दो तीन चीजें जो बड़ी अहम हैं वो आपके सामने बयान करेंगे। सबसे पहले अकीदा खत्म नबुव्वत क्या है, कहां से इसका इनकार शुरू हुआ, मुद्दई नबुव्वत नबी पाक अलैहिस्सलाम की जाहिरी हयात में कौन था और सहाबा ने सरकार के विसाल के बाद किस तरह उससे जिहाद किया और उसको वासिले जहन्नुम किया। आइए सबसे पहले देखें कि अकीदा खत्म नबुव्वत क्या है। ये वो अकीदा है इस्लामी अकाइद में कि सबसे पहले तमाम सहाबा, तमाम मुसलमान इस पर मुत्तफिक हुए और सब ने इत्तेफाक का इजहार करते हुए इसके जो लोग खिलाफ थे उनके खिलाफ उन्होंने अलम जिहाद बुलंद किया और खत्म नबुव्वत के परचम को लहराया। इस अकीदे के लिए कुरान मजीद फुरकान हमीद की आयात बय्यनात मौजूद हैं। सूरह अज़ाब की जो आयत हमने आपके सामने पेश की, खालिक कायनात ने वाज़े तौर पर फरमा दिया नबी पाक अलैहिस्सलाम के मुतालिक, वलाकिर रसूलल्लाह व खातमन नबियीन, लेकिन वो अल्लाह के रसूल हैं और आखिरी नबी हैं। कुरान की इस आयत की रूह से नबी पाक अलैहिस्सलाम अल्लाह तबारक व ताला के आखिरी नबी, सरकार के बाद इस दुनिया में अब कोई नबी कयामत तक नहीं आएगा। दूसरी आयत अल्लाह रब्बुल आलमीन जल्ला जलालुहु अम्मन वालू फरमाता है, अल यौमा अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुमुल इस्लाम दीना, और आज मैंने तुम्हारे लिए तुम्हारे दीन को कामिल कर दिया और तुम पर अपनी नेमतें तमाम कर दी और तुम्हारे लिए दीन इस्लाम को पसंद किया। अब देखिए, दीन जब कामिल हो जाए तो फिर किसी नबी की जरूरत नहीं पड़ती, जब किसी चीज में कोई कमी हो तो तब जरूरत पड़ती है। अल्लाह तबारक व ताला का एक निजाम है कि इस पूरी कायनात में उसने जितनी चीजें पैदा की वो बतदरीज तरक्की करती रही और जब तक वो तरक्की करती रही उनके अंदर तगय्युर और तबद्दुल आता रहा, तब्दीली आती रही, वो इर्तिका की मनाजिल तय करती रही। लेकिन एक वक्त आया कि वो चीजें अपने मुंतहाए कमाल को पहुंच गई, इंतहा हो गई, कमाल को पहुंच गई। और जब वो चीजें मुंतहाए कमाल को पहुंच गई तो फिर उसको वहीं पर ही कायम कर दिया गया, बाकी रखा गया। जाहिर है उससे ऊपर उसको जाना नहीं था। जब उस चीज का कमाल हो गया तो अब जाहिर है जरूरत थी कि उसको वहीं रोक दिया जाए। इसी तरह अल्लाह तबारक व ताला ने शरई अहकामात और ये पूरा निजाम शरीयत जो उसने कायम फरमाया, जो हजरत आदम अलैहिस्सलाम से शुरू हुआ, बतदरीज चलते चलते नबी पाक अलैहिस्सलाम पर इख्तिताम पजीर हुआ। इसमें तगय्युर और तबद्दुल होता रहा, मुख्तलिफ अदवार में अंबिया इकराम अलैहिस्सलाम तशरीफ लाते रहे। एक में जो कमी थी वो दूसरे में पूरी कर दी गई, एक शरीयत में जो कमी थी वो दूसरे में पूरी कर दी गई, मुख्तलिफ अदवार में ये होता रहा। लेकिन कोई ऐसा कामिल नबी, कोई ऐसा कामिल दीन, कोई ऐसी कामिल किताब, कोई ऐसी कामिल शरीयत नहीं आई थी जिसमें हर शोबे हाय जिंदगी से मुताल्लिक रहनुमाई मौजूद हो। बात समझ रहे हैं आप? देखिए, हजरत ईसा अलैहिस्सलाम ने तजर्रुद में जिंदगी गुजारी, उन्होंने शादी नहीं की, तो उनकी सीरत में अज़्दवाजी जिंदगी के लिए कोई मिसाल नहीं मिलती। कैसे मिसाल लाए? उन्होंने शादी नहीं की, तन्हा जिंदगी गुजारी तजर्रुद में। हजरत सुलेमान अलैहिस्सलाम ने शाही जिंदगी गुजारी, तो फकीराना जिंदगी, फुकर, इसकी मिसाल उनकी हयात मुबारका में नहीं मिली। इसी तरह दीगर अंबिया इकराम अलैहिस्सलाम, तो जरूरत थी कि ऐसी जात इस दुनिया में आए जो हर तरीके से कामिल हो, अकमल हो, उसकी सीरत इतनी जामे हो कि जो इंसान के लिए हर शोबे हाय जिंदगी में रहनुमाई कर रही। इसीलिए अल्लाह तबारक व ताला ने एक कामिल और अकमल इंसान नबी पाक अलैहिस्सलाम को भेज दिया। अच्छा, दीगर अंबिया किराम अलैहिस्सलाम आए, किसी को हुस्न जमाल दिया, किसी को जाहो जलाल दिया, किसी को फजलो कमाल दिया, किसी को जूदो नवाल दिया। फिर मशीयत रब्बानी इस बात की तरफ मुतवज्जो हुई, अब एक ऐसा वजूद तख्लीक किया जाए जो हकीकत में उसकी खलाकियत का शाहकार हो, उस वजूद को ऐसा हुसन अता कर दिया जाए जो हुसन की मेराज हो, उस हुसन वाले का सबके दिलों पर राज हो, उसके दर का जमाना मोहताज हो, उसके सर पर नबियों की इमामत का ताज हो और वह खुद साहिब ताज वल मेराज हो। ऐसा साहिब मेराज कि जो उसे देखे देखने वाले की मेराज हो, जो उसे देखे देखने वाले की मेराज हो। अगर मोमिन देखे तो ईमान की मेराज हो, अगर वली देखे तो विलायत की मेराज हो, अगर नबी देखे तो नबुवत की मेराज हो, अगर रसूल देखे तो रिसालत की मेराज हो। ऐसा साहिब मेराज कि अगर नमाज में उसका ख्याल आ जाए वो नमाज ही मोमिन की मेराज हो। या रसूल अल्लाह, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, वो नमाज ही मोमिन की मेराज हो। तो ऐसा कामिल और अकमल वजूद चाहिए। इसीलिए अल्लाह तबारक व ताला ने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम को भेज दिया। अब आप सरकार की सीरत को देख लें, जिस शोबे में देखेंगे रहनुमाई हासिल। अगर एक उस्ताद है वो देखना चाहे मैं कैसे अपने शागिर्दों को पढ़ाऊं, सरकार को देख ले कैसे सहाबा को तालीम दी। अगर एक बाप है और देखना चाहता है औलाद की तरबियत कैसे करूं, आका को देख ले हसन हुसैन की तरबियत कैसे की। अगर एक शौहर है और देखे कि बीवी के साथ किस तरह रहे, आका की सीरत देख ले, पूरी सीरत मौजूद। अगर एक सुपे सलार है और देखना चाहता है मैं जंग कैसे करूं, हुजूर की सीरत देख ले, सरकार ने किस तरह जंग पर, जंग के भी उसूल कायम कर दिए, सहाबा को बता दिए, किसी औरत पर तलवार मत उठाना, किसी बच्चे पर तलवार ना उठाना, किसी माजूर पर तलवार मत उठाना, किसी बीमार पर तलवार मत उठाना, कोई तुम्हारे सामने तलवार लेकर आए तब तुम तलवार उठाओ। है कोई ऐसा सुपे सलार दुनिया में? है कोई इंसान جو جنگ کے بھی اصول قائم کرے، یہ میرے آقا صلی اللہ علیہ وسلم کی شان. اگر کوئی جج ہے، قاضی ہے اور دیکھنا چاہتا ہے میں کیسے فیصلہ کروں، آقا کی سیرت دیکھ لے کس طرح فیصلے کیے. ایک عورت نے چوری کی، فرمایا ہاتھ کاٹ دو. صحابہ نے سفارش کی، یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی، سرکار اسے معاف کر دیا جائے. یہ اونچے خاندان سے تعلق رکھتے، اونچے خاندان سے تعلق رکھتے، اس کے خاندان کی بے عزتی ہوگی جب اس کو سزا ملے گی. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، اس عورت کا نام تھا فاطمہ، فرمایا یہ فاطمہ ہے، خدا کی قسم اگر فاطمہ بنت محمد وہ بھی چوری کرتی میں اس کے بھی ہاتھ کٹوا دے. یہ ہے حضور علیہ الصلوۃ والسلام کا عدل اور انصاف. تو اگر کوئی قاضی ہے اور دیکھنا چاہتا ہے میں کیسے فیصلہ کروں، آقا کی سیرت دیکھ لیں. میرے آقا صلی اللہ علیہ وسلم کی سیرت ایسی کامل اور ایسی اکمل ہے، جس شعبے میں آپ دیکھیں گے رہنمائی مل جائے. اور اگر ایک قاضی یہ فخر کرے گا کہ میں وہ کام کر رہا ہوں جو نبی پاک علیہ الصلوۃ والسلام نے کیا، میں ان کی سنت عمل کر رہا ہوں، اگر ایک بادشاہ فخر کرے گا، اگر ایک سپہ سالار فخر کرے گا، اگر ایک استاد فخر کرے گا کہ میں حضور کی سنت ادا کر رہا ہوں، تو ایک مزدور بھی فخر کرے گا کہ میں حضور کی سنت پہ عمل کر رہا ہوں. مسجد نبوی کی تعمیر میں انہوں نے بھی اینٹیں اٹھائیں گے، خندق کے موقع پر انہوں نے بھی کدال چلائی تھی. ایسی کامل اور اکمل سیرت کسی کی نہیں. اسی لیے قرآن نے کہا، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی وردیت لکم الاسلام دینا، آج ہم نے دین کو آپ کے لیے کامل کر دیا. اچھا دین کامل ہو گیا، تو جب کامل ہو گیا تو پھر کسی کی ضرورت ہی نہیں. بھئی جب کمی رہ جاتی ہے تبھی ضرورت پڑتی ہے نا، اور جب دین کامل ہو گیا، جب نعمتیں تمام ہو گئی، جب دین اسلام کو پسند کر لیا گیا، تو پھر ضرورت ہی نہیں، پھر ضرورت نہیں. اس آیت سے بھی یہ ثابت ہوا کہ نبی پاک علیہ الصلوۃ والسلام خاتم النبیین ہیں. اچھا ایک اور بات آپ سنیں، کوئی معاملہ ہوتا ہے تو اس میں عینی شاہد کی ضرورت پڑتی، آنکھ سے دیکھنے والا، آئی وٹنس. کوئی مسئلہ ہو نا، کوئی معاملہ ہو، کوئی مقدمہ ہو، جج کہے گا گواہ لاؤ. آج کل تو خیر معاملہ ہی الگ ہے، جھوٹے گواہ بہت سے موجود، پیسے لے لے کر گواہی دے دے، ان کا کوئی ایمان ہی نہیں. لیکن حقیقت کیا ہے کہ چشم دید گواہ ہونا ضروری ہے. اب ایک مثال میں ایسی دوں کہ بات آپ کے ذہن میں بیٹھ جائے. چاند ہوتے ہیں نا، چاند، رمضان کا، عید الفطر کا، عید الاضحیٰ کا، یا ربیع الاول شریف، محرم شریف، یہ چند ہی چاند ہم دیکھتے ہیں، باقی تو دیکھتے ہی نہیں، پتہ ہی نہیں اسلامی مہینہ کب شروع ہوا کب ختم. یہ خاص چاند دیکھتے ہیں ہم لوگ، باقی نہیں دیکھتے. اور جھگڑا جو ہوتا ہے وہ اسی پر ہی زیادہ ہوتا ہے. خیر بہرحال، مفتی صاحب، اب میں کسی مفتی کا نام نہیں لے رہا، خامخی ناراض نہ ہو جائیں، ایک مثال دے رہا ہوں. مثال کے طور پر مفتی صاحب بیٹھے ہیں چاند دیکھنے کے لیے روہت ہلال کمیٹی. ایک صاحب آئے، جی چاند ہو گیا. انہوں نے کہا ہو گیا؟ ہاں جی ہو گیا، بچہ بچہ کہہ رہے چاند ہو گیا. تم نے دیکھا ہے؟ نہیں. کہا بیٹھ جاؤ. پھر دوسرا آیا، مفتی صاحب میں کہہ رہا ہوں چاند ہو گیا. ہو گیا تم نے دیکھا؟ نہیں میں نے دیکھا، سنا ہے. اچھا سن کے کہہ رہے ہو؟ کہہ رہے ہاں. بیٹھ جاؤ. اس کو بٹھا دیا. دوسرا آیا، اس کو بٹھا دیا. تیسرا، اس کو بٹھا دیا. آٹھ دس جمع ہو گئے. جی ہم نے دیکھا ہے، ہم نے دیکھا ہے. مفتی صاحب نے ہر ایک سے پوچھا، تم نے دیکھا ہے آنکھ سے؟ نہیں جی سنا ہے. تو تم تو کہہ رہے ہو کہ ہم نے، نہیں سنا ہے، دیکھا نہیں ہے. صحیح بات ہے، دیکھا نہیں. بچہ بچہ کہہ رہے، بھائی بچہ بچہ تو کہہ رہا ہے. تم جو گواہی دینے آئے ہو تم نے اپنی آنکھ سے دیکھا؟ نہیں جی آنکھ سے نہیں دیکھا. بیٹھ جاؤ. خیر وہ آٹھ دس آدمی آ کر بیٹھ گئے، مفتی صاحب نے فتویٰ نہیں دیا. کیوں؟ آئی وٹنس، عینی شاہد نہیں آیا. آخر میں ایک آیا، اس نے کہا جی مفتی صاحب میں کہتا ہوں کہ چاند ہو گیا. مفتی صاحب نے کہا تم نے دیکھا ہے؟ ہاں جی میں نے بالکل اپنی آنکھ سے دیکھا. तुमने देखा है? जी मैंने देखा। उन्होंने फतवा जारी कर दिया चांद हो। अब वो जितने बैठे थे पहले वाले, वो खड़े हो गए गुस्से में, हम कोई झूठ बोल रहे थे? अरे हम भी तो यही कह रहे थे जो इसने कहा। आपने इसकी बात नहीं मानी, उसकी नहीं मानी, उसकी नहीं मानी। इसने कहा चांद हो गया, इसने कहा हो गया, इसने कहा हो गया, और ये एक आया आखिर में, इसकी बात माननी। मुफ्ती साहब ने कहा सुनो, तुम सब जितने आए थे तुम सुनकर गवाही दे रहे थे, ये देख कर आ रहा। बात समझ में आ रही है? तुम सुनकर गवाही दे रहे थे, ये देख कर आ रहा। बिला तजबी हो तमसील, 1,24,000 या कम बेश पैगंबर अलैहि सलाम इस दुनिया में आते रहे, अल्लाह के एक होने की, वाहिद होने की, यकता होने की, अकेला होने की, वादहू ला शरीक होने की गवाही देते रहे। लोगों ने पूछा जिसकी गवाही आप दे रहे हैं आपने देखा है? कहा देखा नहीं, लेकिन ईमान है, यकीन है, वही आती है, जिब्रील आते हैं, सहाय उतरते हैं, देखने वाला नहीं था। 1,24,000 पैगंबर अलैहिस्सलाम इस दुनिया में आए, सुनकर गवाही देते रहे, सबसे आखिर में मेरे आका सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, फरमाया ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, अल्लाह एक है, उसका कोई शरीक नहीं, और मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसका रसूल हूँ। लोगों ने वही सवाल किया जिसके एक होने की गवाही दे रहे हैं आपने देखा है? फरमाया रहे तो रब्बी अज़्ज़ा वजल्ला फी आसने सूरतिन, मैंने अपने रब को बहुत अच्छी सूरत में देखा। जब ऐनी शाहिद आ गया, ऊपर से फतवा जारी हो गया, वलाकिन रसूलल्लाह व खातमन नबियीन, अब ऐनी शाहिद आ गया, अब कोई किसी की जरूरत नहीं, अब नबुव्वत के सिलसिले पर मोहर लगा दी, बस आई विटनेस, एनी शाहिद आ गया, लिहाजा अब जरूरत ही नहीं। सरकार की सिफत है ना शाहिद, कुरान कहते हैं ना या अय्युहन नबियु इन्ना अरसलनाका शाहिदम व मुबश्शिरम व नज़ीरा व दाइयन इलल्लाहि बिइज़्निही व सिराजम मुनीरा, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, हमने आपको चश्मे दीद गवाह बनाकर, शाहिद के माना चश्मे दीद गवाह, किसकी गवाही दे रहे? खालिक कायनात, उसके एक होने की, वाहिद होने की, यकता होने की, अकेला होने की। तो जब ऐनी शाहिद आ गया, अब जरूरत नहीं रही। तो सरकार खातमन नबियीन है, तो कुरान ने कहा यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नियमती व रदीतु लकुमुल इस्लाम दीना, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, आज हमने आपके लिए आपके दीन को कामिल कर दिया, अपनी नेमतें तमाम कर दी, और आपके लिए दीन इस्लाम को पसंद किया। तीसरी आयत अल्लाह फरमाते या यूहन्नास इन्नी रसूलुल्लाही इलैकुम जमीआ, ऐ महबूब सल्लल्लाहु अलैहि वसल्लम, आप इनसे फरमा दीजिए, ऐ लोगों मैं तुम सब की तरफ अल्लाह का रसूल। देखो पहले जितने अंबिया आए ना, उनकी नबुव्वत और रिसालत महदूद, किसी इलाके की तरफ, किसी कौम की तरफ, किसी मुल्क की तरफ महदूद, लेकिन आका तशरीफ लाए पूरी कायनात की तरफ। कुरान ने कहा वइला आदिन अखाहुम हूदा, हमने हजरत हूद अलैहिस्सलाम को कौम आद की तरफ भेजा, वइला समूदा अखाहुम सालेहा, हमने हजरत साले अलैहिस्सलाम को कौम समूद की तरफ भेजा, व इला मदयना अखाहुम शुआइबा, हमने शुएब अलैहिस्सलाम को कौम मदयन की तरफ भेजा। क्या मतलब? हर नबी किसी इलाके की तरफ, किसी कौम की तरफ, किसी मुल्क की तरफ, किसी शहर की तरफ आया, लेकिन जब मेरे आका सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, अल्लाह फरमाता है महबूब ऐलान फरमा दीजिए या अय्युहन्नास इन्नी रसूलुल्लाह इलैकुम जमीआ, मैं तुम सब की तरफ अल्लाह का रसूल। मेरी रिसालत किसी इलाके के लिए नहीं, मेरी रिसालत किसी शहर के लिए नहीं, मेरी रिसालत किसी कौम के लिए नहीं, जहां जहां तक खुदा की रुबूबियत है वहां वहां तक मेरे रसूल की रिसालत। जिस तरह कायनात का कोई जर्रा खुदा की रुबूबियत से खाली नहीं, इसी तरह कायनात का कोई जर्रा मेरे आका की रिसालत से खाली नहीं। चौथी आयत अल्लाह फरमाता है वमा अरसलनाका इल्ला काफतल लिन्नास, और हमने आपको भेजा मगर लोगों के लिए काफी बनाकर, लोगों के लिए काफी, अब किसी की जरूरत ही नहीं। پانچویں آیت اللہ فرماتا ہے انا نحن نزلنا الذکر و انا لہ لحافظون، ہم نے اپنے ذکر کو نازل کیا اور ہم ہی اس کی حفاظت کرنے والے. کون سا ذکر؟ قرآن مجید، فرقان حمید. دیگر انبیاء کرام علیہ السلام کو کتب صحائف دیے گئے، کسی ایک آسمانی کتاب کے متعلق اللہ نے یہ نہیں فرمایا یہ ہم نے نازل کی ہے ہم حفاظت کر رہے ہیں. حفاظت اپنے ذمے نہیں لی، ان کے ذمے چھوڑ دی. جن پر نازل کی گئی ان کی قوموں نے ان میں تحریف کر دی، تبدیلی کر دی. آج آپ دیکھ لیں بائبل، لوقا، یوحنا، برنباس، یہ تین ان کے ہاں معتبر ہیں اور تینوں میں اختلاف ہے. ایک کچھ کہتی ہے تو دوسری کچھ کہتی ہے، تیسری دونوں کی تردید کرتی ہے. اسی طرح اور کتب آپ دیکھ لیں، لیکن الحمدللہ قرآن مجید فرقان حمید کا یہ اعجاز ہے اور اللہ کی یہ حفاظت کا مظاہرہ ہے آج تک کہ ایک قرآن کا نسخہ پاکستان سے اٹھاؤ اور ایک دنیا کے آخری کونے کیپ ٹاؤن سے اٹھاؤ اور دونوں کو ملا کر دیکھو، زیر زبر کی غلطی نہیں، زیر زبر کی غلطی نہیں. کیوں؟ حفاظت اس لیے کی کہ آخری کتاب ہے، اس کے بعد پھر کتاب نہیں آئے گی، اس کے بعد کسی کتاب کی ضرورت نہیں ہے. تو میرے آقا صلی اللہ علیہ وسلم کے آنے کے بعد کسی نبی کی ضرورت نہیں اور قرآن کے نزول کے بعد کسی کتاب کی ضرورت. روایت میں آتا ہے کہ سیدنا عمر بن خطاب رضی اللہ تعالی عنہ تورات کا ایک نسخہ لے کر آئے، ایک کتاب، اور آ کر نبی پاک علیہ الصلوۃ والسلام کے سامنے کھول کر پڑھنے لگے. سرکار نے پوچھا، عمر یہ کیا کتاب؟ یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و آبی، حضور میرے ماں باپ قربان، یہ تورات شریف کا ایک نسخہ ہے، ایک یہودی نے مجھے دیا ہے کہ تم اس کا مطالعہ کرو. یہ سننا تھا کہ سرکار کا چہرہ غصے سے سرخ ہو گیا، اور فاروق اعظم نے نہیں دیکھا، ان کی نظریں کتاب پر. سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے دیکھا آقا کا چہرہ مبارک غصے میں سرخ ہو رہا، انہوں نے کہا، یا عمر انظر الی وجہ رسول اللہ صلی اللہ علیہ وسلم، عمر حضور کے چہرے کو دیکھو. جیسے ہی انہوں نے دیکھا ڈر گئے، کہا میں اللہ اور اس کے رسول کے غضب سے پناہ مانگتا ہوں، بند کر دی کتاب. آقا نے فرمایا، عمر تم قرآن کے ہوتے ہوئے تورات پڑھتے ہو؟ جس موسیٰ پر یہ تورات نازل ہوئی، خدا کی قسم اگر وہ موسیٰ آج ظاہری حیات میں ہوتے تو میری اتباع کرتے اور قرآن کو پڑھتے. غور کرو، جس موسیٰ پر تورات نازل ہوئی اگر وہ آج ظاہری حیات میں ہوتے تو میری اتباع کرتے اور تورات پڑھتے. انہوں نے فوراً بند کر کے، ثابت ہو گیا نبی پاک علیہ الصلوۃ والسلام کے تشریف لانے کے بعد نبوت کا سلسلہ ختم ہو گیا، اب کسی نبی کی ضرورت نہیں. سرکار خاتم النبیین، آخری نبی، اور قرآن آخری کتاب. اللہ نے اسی لیے اس کی حفاظت اپنے ذمے لی کہ اگر اسی میں تبدیلی ہو جائے گی تو پھر کون سی کتاب آئے گی؟ پھر تو کتاب کی ضرورت ہی نہیں ہے، کیونکہ یہ آخری کتاب ہے، اس کے بعد کوئی کتاب نہیں آئے گی. اسی لیے اس کی حفاظت خود خالق کائنات فرما رہا، انا نحن نزلنا الذکر و انا لہ لحافظون. ہم نے یہ پانچ آیتیں آپ کے سامنے پیش کی، ویسے تو بہت ساری آیتیں سلسلے میں ہیں لیکن وقت کا لحاظ کرتے ہوئے ہم نے یہ صرف پانچ آیتیں پیش کی ہیں. اب آئیے احادیث مبارکہ. نبی پاک علیہ الصلوۃ والسلام نے اپنی ختم نبوت کے متعلق کیا فرمایا؟ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ روایت فرماتے ہیں کہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا، پہلے انبیاء کی مثال اور میری مثال ایسی ہے کہ ایک شخص نے حسین و جمیل مکان بنایا، خوبصورت، لیکن اس میں ایک اینٹ کی جگہ چھوڑ دی. جیسے مکان مکمل ہوتا ہے نا، ایک اینٹ نہیں لگائی، اس کی جگہ چھوڑ دی. لوگ آئے اس مکان کو دیکھنے کے لیے، گھومنے لگے، देखा बहुत अच्छा है, खूबसूरत है, लेकिन कहा ये एक ईंट क्यों छोड़ दी, ये एक ईंट की जगह क्यों छोड़ दी। फरमाया वो आखिरी ईंट मैं हूं, अना खातमन नबीयीन ला नबीय बादी, मैं आखिरी नबी हूं, मेरे बाद अब कोई नबी नहीं, कसरे नबुवत की आखिरी ईंट मैं हूं। इसको सही बुखारी ने रिवायत किया। हजरत अबू हुरैरा रजी अल्लाह तआला फरमाते हैं कि नबी पाक अलैहिस्सलाम ने फरमाया बनी इसराइल का इंतजाम अंबिया फरमाते थे, जब भी कोई इनमें से फौत हो जाता उसके कायम मकाम कोई दूसरा नबी आ जाता, और बेशक अब मेरे बाद कोई नबी नहीं आएगा, अलबत्ता मेरे बाद बकसरत खुलाफा होंगे। इसको भी सही बुखारी ने रिवायत किया। तीसरी हदीस हजरत अनस बिन मालिक रजी अल्लाह ताला नु फरमाते हैं नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया इन्नर रिसालत वन नबुव्वत कद इन्कतअत, मेरे बाद नबुव्वत, बेशक नबुव्वत और रिसालत मुनकते कर दी गई, फला रसूल बादी वला नबिया, अब मेरे बाद ना कोई नबी और ना कोई रसूल हो, मेरे बाद ना कोई नबी होगा और ना कोई रसूल। चौथी रिवायत हजरत सुबान रजी अल्लाह ताला नु बयान फरमाते हैं नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया अल्लाह ने मेरे लिए जमीन को समेट दिया, ये पूरी जमीन जो है ना अल्लाह ने मेरे लिए इसको समेट दिया, फराई तो मशारिकहा व मगारिबहा, मैंने उसके मशारिक और मगारिब को देख लिया, व इन्नहु सयकून फी उम्मती कज़्ज़ाबूना सलासूना कुल्लहुम यज़्मु अन्नहु नबियुन व अना खातमन नबियीन ला नबिय बादी, मैंने जमीन के मशारिक और मगारिब को देख लिया, फिर सरकार ने फरमाया सुनो अनकरीब मेरी उम्मत में 30 झूठे होंगे, 30 बाद रिवायत में आया कि दज्जालूना दज्जाल होंगे, कुल्लहुम यज़्मु अन्नहु नबियुन, उनमें से हर एक ये गुमान करेगा कि मैं नबी हूं, वो जो 30 झूठे होंगे हर एक ये गुमान करेगा कि मैं नबी हूं, लेकिन अना खातमन नबियीन ला नबिय बादी, मैं आखिरी नबी हूं और मेरे बाद कोई नबी नहीं होगा। इसको सुनन अबू दाऊद ने रिवायत किया। चौथी हदीस हजरत उकबा बिन आमिर रदी अल्लाह ताला इनसे मरवी है, फरमाते हैं सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम ने फरमाया लव कान नबिय बादी लकाना उमर इबन खत्ताब, अगर मेरे बाद कोई नबी होता तो उमर इबन खत्ताब होते, लेकिन अना खातमन नबियीन, मेरे बाद कोई नबी नहीं। इसमें हजरत उमर की शान भी बयान हुई है कि उनके अंदर ऐसी सिफात हैं, ऐसा इल्म है, ऐसी बुर्दबारी है, ऐसा इल्म है, ऐसा कमाल है कि अगर मेरे बाद कोई नबी होता तो उमर होते, लेकिन मैं आखिरी नबी हूं, मेरे बाद कोई नबी नहीं। पांचवीं हदीस हजरत जाबिर बिन अब्दुल्ला रजी अल्लाह ताला नु रिवायत करते हैं कि सरकार दो आलम अलैहिस्सलाम ने फरमाया अना सैयदुल मुरसलीन वला फख्र, अना कायदुल मुरसलीन वला फख्र, मैं रसूलों का सरदार हूं, कायद हूं, मगर इस बात पर फख्र नहीं करता, मैं शफात करने वाला हूं लेकिन इस बात पर फख्र नहीं करता, मेरी शफात सबसे पहले कबूल की जाएगी मगर मैं इस बात पर फख्र नहीं करता, और मैं ही आखिरी नबी हूं, मैं ही आखिरी नबी हूं। सुनन दारमी ने इसको रिवायत की। हजरत साद रजी अल्लाह ताला अन्हु इस हदीस को रिवायत करते हैं, फरमाते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब गज़वे तबूक पर जाने लगे तो आपने हजरत अली करम अल्लाह ताला वजहुल करीम को अपना नाइब बनाकर छोड़ दिया, अपना खलीफा बना दिया मदीने में। तो उन्होंने अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप इन औरतों और बच्चों पर मुझे छोड़े जा रहे, यानी मैं तो चाहता था कि मैं जंग करूं, कोई और होता तो वो तो सोचता कि चलो अच्छा हुआ मैं जंग से बचा, लेकिन हजरत अली की शान तो अलग थी, वो तो तलवार के धनी थे, वो तो चाहते थे कि मैं जाऊं और अपनी तलवार के जौहर दिखाऊं। जब अर्ज की तो नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया अली क्या तू इस बात पर राजी नहीं ان تکونا منی بمنزلت ہارون من موسیٰ، کیا تو اس بات پہ راضی نہیں کہ تیری نسبت میرے ساتھ ایسی ہو جیسے موسیٰ کی ہارون کے ساتھ، جیسے موسیٰ علیہ السلام کی ہارون کے ساتھ، ہارون علیہ السلام کے ساتھ ہے. الا یہ انہ لیس بعدی نبی، لیکن بے شک میرے بعد کوئی نبی نہیں. ہم نے یہ چھ حدیثیں آپ کے سامنے پیش کی، لیکن یہ بھی ہم نے اختصار کے ساتھ، کیونکہ احادیث تو اس سلسلے میں کافی وارد ہوئی ہیں. اب آئیے ذرا اس کا پس منظر دیکھیں. نبی پاک علیہ الصلوۃ والسلام کے زمانہ مبارکہ میں مسیلمہ کذاب نے نبوت کا دعویٰ کیا. اس نے کہا میں نبی ہوں معذرت. اور پھر یہی نہیں بلکہ ایک خط لکھا سرکار دو عالم علیہ الصلوۃ والسلام، اور خط میں لکھتا ہے اے محمد صلی اللہ علیہ وسلم، اس زمین کو آدھا آدھا کر لیں، آدھے پر آپ نبی ہو جائیں، آدھے پر میں نبی ہوں. دیکھو بے وقوفی کی بات. وہ سمجھ رہا ہے کہ جیسے کوئی یہ کوئی جاگیرداری نظام ہے کہ بھائی آدھا آدھا کر لو. عقل خفت ہو گئی نا. اب سنو آقا نے کیا جواب دیا. جب آقا علیہ الصلوۃ والسلام نے اس کو جواب دیا تو جو خط لکھا خط کی ابتدا سے ہی بتا دیا کہ تو کون ہے اور میں کون ہوں. خط کی ابتدا میں لکھا ھذا من محمد الرسول اللہ صلی اللہ علیہ وسلم الى مسیلمۃ الکذاب. یہ خط اللہ کے رسول صلی اللہ علیہ وسلم کی طرف سے مسیلمہ جھوٹے کی طرف. پہلے ہی بتا دیا میں اللہ کا رسول ہوں اور تو جھوٹا نبی ہے. پہلے ہی سرکار دو عالم علیہ الصلوۃ والسلام نے بتا دیا. بہرحال اس نے بڑی کوشش کی، لیکن نبی پاک علیہ الصلوۃ والسلام نے اس کو جواب دیا یہ ساری زمین اللہ کی ہے، اللہ جسے چاہے نبوت سے سرفراز فرمائے. کیونکہ نبوت جو ہے نا قصبی چیز نہیں ہے، واہبی چیز ہے، یعنی اس کو حاصل نہیں کیا جا سکتا. آدمی کوشش کر کے انجینئر بن سکتا ہے، ڈاکٹر بن سکتا ہے، ریاضت اور مجاہدہ کر کے ولی بن سکتا ہے، نبی نہیں بن سکتا. بن سکتا ہے؟ ارے بولو نا. نہیں. چلو شکر ہے آپ لوگ جاگ رہے. نبی نہیں بن سکتا، یہ وہابی چیز ہے. اللہ جس کو چاہے عطا فرما دے، اللہ کی عطا ہے. بلکہ نبی کا تو مقام بہت اونچا ہے. میں کہتا ہوں صحابی نہیں بن سکتا، صحابی بنانا تو نبی کا کام ہے. صحابی بنانا تو نبی کا کام ہے. ایمان کی حالت میں دیکھا، ایمان پر خاتمہ ہوا، صحابیت کا شرف مل گیا. آج کوئی صحابی نہیں بن سکتا. خیر بہرحال اب کیا ہوا، اس کے پیچھے بھی لوگ لگ گئے، اس نے بھی اپنی ایک جماعت بنا لی اور کہا کہ میں نبی ہوں، یہ ہوں، وہ ہوں. کسی نے اس سے یہ کہا کہ دیکھو محمد صلی اللہ علیہ وسلم جنہوں نے نبوت کا دعویٰ کیا وہ نبی ہیں، تو ان کی شان تو یہ ہے کہ کھاری کنویں میں لوہا پہ دہن ڈالتے ہیں وہ میٹھا ہو جاتا. کتنی مثالیں ہیں نا ایسی موجود. سرکار نے لوہا پہ دہن ڈالا، میٹھا ہو گیا. تم بھی کر سکتے ہو. ہاں میں بھی کر سکتا. ایک غرور تھا نا، تکبر، لے گئے اس کو بھی. اب جب اس کو لے گئے تو ایک کھاری کنواں تھا، اس نے بھی جا کے تھوک دیا. وہ جیسا خود گندا تھا وہ تھوک بھی ویسا ہی ہوگا. اب جو پانی نکالا تو پہلے سے زیادہ کڑوا. جھوٹے نبی کا تو یہی اشارہ ہے، پہلے سے زیادہ کڑوا. اللہ نے ویسے ہی بتا دیا کہ دیکھ اب بھی سمجھ جا تو جھوٹا ہے، میرا محبوب ہی سچا. خیر بہرحال اس قسم کے واقعات ہوتے رہے، لیکن وہ اپنی بات پر اڑا رہا کہ نہیں میں نبی ہوں. اور سرکار نے فرما دیا نہ خاتم النبیین الا نبی بعدی، میں آخری نبی ہوں، میرے بعد کوئی نبی نہیں. نبی پاک علیہ الصلوۃ والسلام نے وصال فرمایا. ظاہری طور پر سرکار نے دنیا سے پردہ فرما لیا. اب آپ دیکھیں کہ اس مسئلے کی حساسیت، ہم کہتے نہیں کوئی ایسا مسئلہ نہیں ہے، لوگ کہتے جی کیوں یہ ختم نبوت پہ جلسے کر رہے ہیں، کیوں بیانات دے رہے ہیں، کیوں ریکارڈنگ ہو رہی ہے، کیوں فلاں ہو رہا ہے. آؤ سنو، یہ مسئلہ ایسا معمولی نہیں ہے. اگر اس کی حساسیت کو سمجھنا ہے تو ابو بکر صدیق سے پوچھو، صحابہ سے پوچھو، जिन्होंने बूढ़े बूढ़े साहबा 80 साल के बूढ़े साहबा जंग यमामा में चले गए। क्यों गए थे? पता था कि मसला ऐसा ही है। सरकार ने विशाल फरमाया, हुजूर अलैहिस्सलाम ने एक लश्कर हजरत उसामा रदी अल्लाह ताला की कयादत में रवाना फरमाया। लश्कर रवाना हो गया, अभी वो मदीने तैयबा से थोड़ी दूर गया, एक मकाम पे पहुंचा कि नबी पाक अलैहिस्सलाम ने पर्दा फरमा लिया, विशाल हो गए। उनको खबर पहुंची, वो वापिस आ गए। उन्होंने सोचा ना कि सरकार का तो विशाल हो गया और आपने हुक्म दिया था कि जाके जंग करो, लड़ो, अब जो खलीफा बनेगा उसका जो हुक्म होगा देखा जाएगा। वापिस नबी पाक अलैहिस्सलाम के विशाल के बाद सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु अफजलुल बशर बादल अंबिया बिताकीक सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला मसनद खिलाफत पर रौनक अफरोज। अब देखो क्या फैसला हुआ। आपने फरमाया लश्कर जाएगा, साहबा ने अर्ज की या अमीरुल मोमिनीन या खलीफतुल मुस्लिमीन, हालात बड़े दुगरगू हैं, सरकार का विशाल हो गया है, मुसलमानों पर गम का पहाड़ टूटा है, ज़ाहिर एक बड़ी शख्सियत और उनसे बड़ी शख्सियत कौन, वो इस दुनिया से तशरीफ ले गए, ज़ाहिरी तौर पर पर्दा फरमा लिया और ऐसे मौके पर उधर लोगों ने ज़कात देने से इनकार कर दिया, उधर लोग मुर्तद हो गए, ये सारे मामलात उनके सामने, मसनद खिलाफत पर बैठते ही हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु को जो मसाइल का सामना करना पड़ा वो उन्हीं की हिम्मत थी और सरकार की निगाह करम थी कि उनके जानशीन ने डट कर मुकाबला किया और सारे फितनों को खत्म करके रख दिया। अब सुनो जानशीन रसूल का जवाब। साहबा कहते हैं या अमीरुल मोमिनीन इस लश्कर को रोक दे। सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु ने फरमाया नहीं, जिस लश्कर की रवानगी का हुक्म मेरे आका दे चुके हैं अबू बकर की हिम्मत नहीं कि उसे रोक दे, ये जाएगा, लश्कर जरूर जाएगा। अच्छा अगर लश्कर रुक जाता तो लोग कहते ना कि भाई मुसलमानों में तो इंतशार हो गया, ये डर रहे हैं इसलिए उन्होंने लश्कर भी रोक लिया। उनका नहीं, ये लश्कर जाएगा, सरकार ने हुक्म दिया है। और उसके बाद यमामा के मकाम पर ये सारे फितने जमा थे, ये जितने भी थे ना खत्म नबूवत के मुनकरीन, मुसैलमा कज़्ज़ाब वहीं था। वहां पर एक बाग था जिसका नाम था हदीकतुर रहमान। क्या नाम था? हदीकतुर रहमान। और उसकी दीवारें जो थीं वो एक किले की तरह थी, बुलंद बाला दीवारें। ये लोग जमा हुए सारे मुनकरीन खत्म नबूवत। इधर सिद्दीक अकबर रजी अल्लाह तआला ने ऐलान फरमाया सबसे पहले इस फितने का कलाकमा किया जाएगा, मुनकरीन खत्म नबूवत को वासिले जहन्नम किया जाएगा और जो इनका सबसे बड़ा सरदार मुसैलमा कज़्ज़ाब है जब तक उसको वासिले जहन्नम ना कर दूं मैं चैन से नहीं बैठूंगा। ऐलान कर दिया, सब जा रहे हैं, जवान साहबा जा रहे हैं, अधेड़ उम्र के जा रहे हैं, 80 साल के बूढ़े जा रहे हैं, जिस साहबी को देखो यमामा की तरफ जा रहा है। क्यों? इसलिए कि इसने नबूवत का दावा किया है, खातमुन नबियीन सिर्फ हमारे आका हैं, उनके अलावा कोई नबी अब नहीं आएगा, जब तक इसको खत्म नहीं कर लेंगे चैन से नहीं बैठे। चले गए, फरमाया जो भी जवान है जो भी मर्द है सब मदीने से चला जाए। और एक रिवायत में आया कि अगर हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हो हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हो को ना रोकते तो वो खुद भी रवाना हो जाता, इतने जोश में थे वो। उन्होंने कहा इस फितने को खत्म करना है, कोई मर्द मदीने में ना रहे, सब यमामा का रुख करें, वहां जंग होगी और इस फितने को हमेशा के लिए खत्म कर दिया जाएगा। उनके रोकने से उन्होंने कहा नहीं, आप अमीरुल मोमिनीन हैं, आप खलीफतुल मुस्लिमीन हैं, आप रुके, आपका यहां ठहरना जरूरी है। बहरहाल साहब चले गए। अब आप गौर करें, लश्कर 70,000 एक तरफ और 13,000 एक तरफ, کوئی مقابلہ ہے؟ اگر 60,000 اور 70 ہوتے، اگر 40 اور 70 ہوتے، 13 اور 70، کوئی مقابلہ نہیں۔ لیکن صحابہ کا جوش دیکھو، ختم نبوت کے لیے، اس عقیدے کے تحفظ کے لیے اپنی جان کی بازی لگا دی اور سب کے سب یمامہ کی طرف روانہ ہو گئے۔ بدری صحابہ بھی جا رہے ہیں، جن کو سرکار نے پہلے جنت کی بشارت دے دی۔ عشرہ مبشرہ بھی جا رہے ہیں، جو بھی ہے چلا جا رہا ہے۔ جنگ ہوئی اور گھمسان کی جنگ ہوئی۔ حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ اس کی کمان فرما رہے ہیں، سپہ سالار ہیں۔ جو بھی جاتا ہے شہید ہو جاتا، جو آگے بڑا شہید ہو گیا، جو آگے بڑا شہید ہو گیا۔ شہداء کی لائن لگ رہی ہے۔ اس کے علاوہ صحابہ زخموں سے چور ہیں۔ ایک صحابیہ حضرت ام عمارہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ میں نے دیکھا اتنے صحابہ کثیر تعداد میں شہید ہوئے اور اتنے زخمی ہوئے کہ میں نے اپنی آنکھوں سے دیکھا کہ خالد بن ولید کے پیچھے نماز پڑھنے والا کوئی نہیں تھا۔ جو باجماعت نماز ہوتی تھی، نماز پڑھنے والا کوئی نہیں تھا، سب زخمی پڑے تھے۔ لیکن ان کا جذبہ دیکھو، ان کا جوش دیکھو، ان کا شوق شہادت دیکھو، عقیدہ ختم نبوت کی پاسداری اور اس کی حفاظت کے لیے اپنی جان کی بازی لگا دی۔ اور جان کی بازی کیسی لگائی کہ آپ اس میں دیکھیں کہ جتنے صحابہ عام جنگوں میں شہید ہوئے، نبی پاک علیہ الصلوۃ والسلام کے ظاہری حیات میں 27 غزوات اور سرایا ملا کر 100 کے قریب جنگیں ہوئی ہیں۔ حضور علیہ الصلوۃ والسلام کی ظاہری حیات میں 27 غزوات اور سرایا، یہ ملا کر 100 کے قریب جنگیں ہوئی، اور ان تمام جنگوں میں صرف 250 صحابہ شہید ہوئے۔ اور جنگ یمامہ میں جتنے صحابہ شہید ہوئے، اتنے کثیر صحابہ کسی جنگ میں شہید نہیں ہوئے۔ 13,000 اور 70,000 کی جنگ ہوئی ہے۔ اب کیا ہوا؟ جب جنگ ہوئی، ان کی بہادری، ان کی شجاعت، ان کی دلیری، شہید ہو رہے ہیں، زخمی ہو رہے ہیں، لیکن آگے بڑھ رہے ہیں۔ انہوں نے قلعے کا دروازہ بند کر دیا۔ حدیقۃ الرحمن جسے کہتے تھے نا، تھا ایک باغ، بڑی اونچی دیواریں تھیں، اونچا سا دروازہ تھا، یہ اس میں جا کر انہوں نے دروازہ بند کر دیا۔ صحابہ کی شجاعت دیکھو، بہادری دیکھو، بڑے سے بڑا بہادر بھی یہ کام نہیں کر سکتا جو حضرت برا بن مالک رضی اللہ تعالیٰ عنہ نے کیا۔ جب مسلمانوں نے دیکھا نا کہ قلعے کا دروازہ بند ہو گیا، وہ سب اندر ہو گئے، اب مسلمان باہر ہیں، اب اگر ایسے ہی چھوڑ کے آ جائیں تو فتنہ وہی موجود، مسلمہ قذاب زندہ رہے گا، اس کے حواری زندہ رہیں گے۔ آخر میں حضرت برا بن مالک رضی اللہ تعالیٰ عنہ نے فرمایا، بس اب ایک ہی صورت ہے، مجھے اٹھا کر قلعے کی دیوار کے اوپر سے اندر پھینک دو، میں اندر جا کے دروازہ کھول دوں۔ بتاؤ، اندر تو سارے دشمن ہیں، کسی میں ہمت ہے کہ دشمنوں میں کود جائے؟ نہیں، وہ رسول اللہ کے جانسار صحابہ تھے، ان کو پھینکا گیا، چڑھے اوپر، اندر دیکھا تو سارے دشمن ہی دشمن ہیں، لیکن چھلانگ لگا دی۔ ان دشمنوں میں چھلانگ لگائی، انہوں نے آپ کو مارنا شروع کیا، لیکن پھر بھی دروازہ کھول دیا، اور جیسے ہی دروازہ کھلا مسلمان اندر داخل ہوئے۔ اور جب مسلمان اندر داخل ہوئے، پھر گھمسان کی جنگ ہوئی، 700 حفاظ اس میں شہید ہوئے، اور کئی 100 صحابہ اس میں شہید ہوئے۔ مسلمانوں کی فتح ہو گئی، مسلمہ کذاب کو واصل جہنم کر دیا۔ اور واصل جہنم کیا حضرت واشی نے، وہ شخص جنہوں نے جنگ احد میں حضرت سیدنا امیر حمزہ رضی اللہ تعالیٰ عنہ کو شہید کیا، ان کا سینہ چاک کیا، کلیجہ نکالا، ہندہ کو دیا، جن کے لیے سرکار نے فرمایا تھا کہ انہوں نے کہا، یا رسول اللہ میری بخشش ہوگی؟ کہا ہوگی، آپ سفارش کریں گے، کروں گا، میرے گناہ معاف ہوں گے، لیکن میرے سامنے نہ آیا کرو۔ तुम्हारा चेहरा देखता हूं मुझे अपने चचा की लाश याद आ जाता। वो वाशी, वो मुसैलमा कज़्ज़ाब के करीब गए, उसको वासिले जहन्नुम किया, और बाद में ये कहते थे कि मैंने हालत कुफर में उस शख्स को शहीद किया जो सबसे बेहतरीन था, और हालत इस्लाम में उसको वासिले जहन्नुम किया जो सबसे बदतरीन था। मुसैलमा कज़्ज़ाब को उन्होंने कत्ल किया, फितना खत्म हो गया, सहाबा कामयाब वापस लौटे। आप जरा सा गौर करें कि सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु ने अपनी खिलाफत को नहीं देखा, किसी और चीज को नहीं देखा, सिर्फ अकीदा खत्म नबुव्वत के तहफ्फुज को देखा, और ये देखा कि ये फितना जब तक मौजूद रहेगा ये फिर कुछ दिन के बाद उठेगा, लिहाजा जान की बाजी लगाकर इस फितने को हमेशा के लिए खत्म कर दिया जाए। और अल्हम्दुलिल्लाह उन्होंने इस फितने को खत्म किया। इससे यह अंदाजा होता है कि अकीदा खत्म नबुव्वत की कितनी अहमियत है। अब आइए आगे देखें, आजकल बहुत से एंकर हजरात ये पूछते हैं कि चलो भाई ये फलां कादियानी है, पूछें भाई आपके क्या दलाइल हैं, आपके क्या दलाइल हैं। कुछ हमारे मुसलमान भी इनसे पूछ लो भाई ये क्या दलीलें पेश करते हैं, क्या हमें दलीलें लेनी चाहिए, क्या हमें उनसे पूछना चाहिए कि उनके क्या दलाइल हैं। आओ इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु से पूछो। इमाम आजम के जमाने में एक शख्स ने नबुव्वत का दावा किया और अपने इस दावे की दलील के लिए मोहलत मांगी। इमाम साहब ने फरमाया जो इस शख्स को मोहलत देगा या इससे कोई दावा तलब करेगा वो खुद काफिर हो जाएगा, वो खुद काफिर हो जाएगा। यानी दावा तलब करना ये भी गलत है। फरमाया जब नबी पाक अलैहिस्सलाम ने फरमा दिया अना खातमन नबीयीन ला नबीया बादी, मैं आखिरी नबी हूं मेरे बाद कोई नबी नहीं है, तो फिर दावे की क्या जरूरत है, फिर दलील की क्या जरूरत है। हमारे पास बस सरकार का इरशाद मौजूद है, कुरान की सरी आयात मौजूद हैं, सरी अहादीस मौजूद हैं। हमारा अकीदा है हमारे आका सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी हैं, इनके बाद कोई नबी नहीं आएगा। अच्छा अब यहां पर एक बात और काबिले गौर है, देखो एक है काफिर और एक है मुर्तद। काफिर वो है जिसने इस्लाम कबूल ही नहीं किया, ठीक है ना, वो सिरे से मानता ही नहीं। लेकिन मुर्तद वो है जो कबूल करके फिर बाहर निकल जाए, इर्तिदाद कर लिए ना, इस्लाम से बाहर हो गया। तो ये कादियानी जो हैं ये मुर्तद काफिर हैं, मुर्तद काफिर हैं। काफिरों से लेन देन तो खैर जायज है लेकिन मुर्तद से लेन देन जायज नहीं है। आला हजरत इमाम आले सुन्नत ने मलफूजात में ये फरमाया कि किसी मुद्दई नबुव्वत को आजिज करने के लिए अगर दलील तलब की जाए तो कोई हर्ज नहीं। बात समझ में आई, इमाम आजम ने तो फरमाया ना कि दलील तलब करने की जरूरत ही नहीं, बस अगर कोई दलील तलब करेगा काफिर हो जाएगा, ठीक है ना। लेकिन आला हजरत फरमाते हैं कि अगर किसी को आजिज करने के लिए, जैसे पीर मेहर अली शाह गोलरबी रहमतुल्लाह अलैह ने फरमा दिया था मिर्जा गुलाम अहमद कादियानी से, अगर तू सच्चा है तो तू भी मस्जिद वजीर खां में आ जा, मैं भी आ जाता हूँ, दोनों कलम कागज पर रखते हैं, जिसका कलम खुद ब खुद चलेगा वही सच्चा है। वो भाग गया, वो तो झूठा था ना, पता था अगर इनका चल गया तो मैं तो गया, आया ही नहीं। खैर बहरहाल, तो कहने का मकसद ये है आज लोग ये कहते हैं कि नहीं जी दलील उनसे मांग लो। वो बात अलग है कि अगर कोई आलिम है और वो उसको आजिज करने के लिए, उसको जलील करने के लिए वो कहे कि हाँ भाई बताओ क्या दलील है, और फिर अपनी दलील से उसको बिल्कुल आजिज कर दे। लेकिन आम तौर पे मुसलमानों को चाहिए कि किसी से दलील मांगने की जरूरत नहीं, किसी कादियानी से, बस इस अकीदे पर कायम रहो कि नबी पाक अलैहिस्सलाम खातमन नबीयीन है और सरकार के बाद कोई नबी नहीं है, अगर कोई होगा तो शैतान होगा, इसके अलावा कोई नहीं हो सकता।
नारे तकबीर, नारे रिसालत, ताजदारे खत्म नबूवत, ताजदारे खत्म नबूवत, ताजदारे खत्म नबूवत।
मिर्जा गुलाम अहमद कादियानी ने قرآن کریم کی آیات کی غلط تفسیر کی اور نبوت کی خود ساختہ اقسام اس نے بنائی اور اس میں لوگوں کو اس نے دھوکہ دیا. مثلا خاتم کے معنی آخری, ٹھیک ہے نا. اب یہ کیا کہتا ہے کہ نہیں جی خاتم کے معنی مہر, نبی پاک علیہ الصلوۃ والسلام خاتم النبیین ہیں. اب دیکھیں یہی دھوکہ دیتا ہے یہیں پر ہی, اور قادیانی یہی دھوکہ دیتے ہیں. جو عام مسلمان کہتے ہیں جی وہ تو حضور کو خاتم النبیین مانتے ہیں, آپ کہتے ہیں وہ کہتے ہیں میں آخری نبی ہوں, میں نبی ہوں. وہ کہتے ہیں نہیں ہم تو مانتے ہیں. ان کا عقیدہ کیا ہے؟ وہ کہتے ہیں نبی پاک علیہ الصلوۃ والسلام خاتم النبیین ہیں, ٹھیک ہے. کہتے ہیں خاتم کے معنی آخری نہیں ہے, خاتم کے معنی مہر. نبی پاک علیہ الصلوۃ والسلام جس پہ مہر لگا دیں وہ نبی, تو سرکار نے میرے اوپر بھی لگائی ہے, میں بھی نبی. انہوں نے مہر لگائی لہذا یہ بھی نبی بن گیا. بے وقوف کو یہ نہیں پتا کہ نبی بنانا نبی کا کام نہیں ہے, نبی بنانا تو اللہ کا کام ہے. نبی بنانا نبی کا کام نہیں, نبی بنانا اللہ کا کام ہے. ارے نبی کا کام تو صحابی بنانا, اللہ نبی بناتا ہے, نبی صحابی بناتا ہے, صحابی تابعی بناتا ہے, تابعی تبع تابعی بناتا ہے, پھر آگے بزرگان دین, پھر اولیاء کاملین, پھر ائمہ مجتہدین. یہ سلسلہ چل رہا ہے اور قیامت تک چلتا رہے. تو نبی بنانا نبی کا کام نہیں, یہیں سے انہوں نے غلطی کی. خیر بہرحال یہ فتنہ چلا. گورداس پور انڈیا میں ایک علاقہ ہے, انگریزوں کا پیدا کردہ فتنہ ہے. تفصیل تو بہت ہے لیکن میں اختصار کے ساتھ خاص خاص باتیں آپ کے گوش و گزار کر دوں. فتنہ چلتا رہا. نبی کی شان یہ ہے کہ اس کی کوئی بھی پیشن گوئی غلط نہیں ہوگی. سچے نبی کی پہچان تو یہی, اپنے آقا صلی اللہ علیہ وسلم کو دیکھو, جو نبی کی زبان مبارک سے نکل گیا وہ ہو گئے. دیکھ لو کتنی پیشن گوئی ہے. کل ہم آپ کو بتا چکے ہیں غزوہ خندق میں سرکار نے کدال اٹھائی, اللہ اکبر, مجھے شام کی چابیاں دے دی گئی, مجھے یمن کی چابیاں دے دی گئی, مجھے فارس کی چابیاں دے دی گئی. وہی سب کچھ ہوا یا نہیں ہوا؟ سب کچھ ہوا. ارے وہ تو ہوا جو ہوا, آج تک ہو رہا ہے اور قیامت تک وہی ہوگا جو آقا نے فرما دیا. وما ينطق عن الهوى ان هو الا وحی یوحا, ہمارا محبوب نہیں بولتا مگر وحی الہی کے ساتھ. سچے نبی کی شان. اب آؤ جھوٹے نبی کو دیکھو. اس نے دعویٰ کیا, ایک عورت تھی جس کا نام تھا محمدی بیگم, اس نے کہا میرا نکاح اس سے ہوگا. اس کا نکاح مرزا سلطان سے ہو گیا. یہ مرزا صاحب بیچارے رہ گئے. اب لوگوں نے کہا نکاح تو ہو گیا. کہہ رہے ٹھیک ہے یہ مر جائے گا پھر دوبارہ یہ میرے نکاح میں آئے گی, یہ مر جائے گا میرے نکاح میں یہ آ جائے گی. کیا ہوا؟ مرزا صاحب خود ہی مر گئے, وہ باقی رہے. اس قسم کی ہزاروں کی تو میں نے ایک دو آپ کے سامنے بتائیں. اس نے ثناء اللہ امرستری کو لکھا, آپ نے جو میرے خلاف باتیں کی ہیں اور آپ جو میرے خلاف یہ پرچے آپ لکھتے رہتے ہیں نا, اور مجھے خبیث کہتے ہیں, مجھے کافر کہتے ہیں, فلاں فلاں کہتے ہیں, سنیے اللہ کا غضب یہ ہے کہ جو آدمی ایسا ہوگا وہ حیضے میں مرے گا, حیضے کی بیماری میں, اس حال میں دستوں میں, اس میں مرے گا. اور بھی کچھ خرافات اس نے اس میں کی. بے عین ہی جو کچھ اس نے لکھا کہ اللہ کا عذاب جس پر ہوگا وہ اس میں مرے گا, یہ مرزا صاحب خود اسی میں مرے, اللہ نے اسی کی زبان سے کہلوا دیا. یہ ہے جھوٹے نبی کی بات, اسی کی زبان سے کہلوا دیا. نبی کی زندگی بھی قابل رشک ہوتی ہے اور نبی کی وفات بھی قابل رشک ہوتی ہے. اور اس کی موت دیکھ لو, اللہ کی پناہ مانگتے لوگ, یہ جھوٹے نبی کا ایسا ہی ہوتا. بہرحال ہزار باتیں اس طرح کی ہیں جو اس کی اپنی کتابوں میں لکھی ہیں اور مستند ہیں. اب آئیے آگے چلے. یہ فتنہ بر صغیر سے اٹھا, اس کے بعد پاکستان مارز وجود میں آیا. ہر دور میں علماء حق نے, علماء اہل سنت نے اس فتنے کے خلاف آواز اٹھائی. اعلیٰ حضرت امام اہل سنت مجدد دین و ملت مولانا شاہ احمد رضا خان محدث بریلوی, علامہ فضلیہ خیر آبادی اور دیگر جید علماء جو اس وقت بر صغیر میں موجود تھے, اس فتنے کے خلاف انہوں نے آواز اٹھائی, فتوے دیے, لوگوں کو آگاہ کیا, ان کے عقائد اور نظریات سے آگاہ کیا اور ان کو بچایا اس فتنے سے. پاکستان مارز وجود میں آیا. 1953 में फिर ये सरगर्म हुए, फिर इन्होंने सर उठाया और एक बदबख्त कादियानी को वजारत पर बिठाया गया। उलमा अहले सुन्नत ने तहरीक शुरू कर दी, तहरीक खत्म नबूवत, जिसके कायद हजरत अल्लामा अबुल हसनात सैयद मोहम्मद अहमद कादरी अशरफी जामा मस्जिद वजीर खां लाहौर, उन्होंने इसकी क़यादत की और उनके साथ अल्लामा अब्दुल सत्तार खां नियाजी, अल्लामा सैयद महमूद अहमद रिजवी, अल्लामा सैयद खलील अहमद कादरी और दीगर जैयद उलमा अहले सुन्नत और यहाँ कराची से भी सारे उलमा साथ, पूरे मुल्क में एक इंतशार हो गया। तहरीक खत्म नबूवत शुरू हो, गवर्नमेंट ने पकड़ पकड़ के बंद करना शुरू कर दिया। अल्लामा अबुल हसनात, उनकी उम्र 80 साल थी, 80 साल लाहौर के किले में उनको बंद किया गया। उनके साहबजादे अल्लामा सैयद खलील अहमद कादरी रहमतुल्लाह अलैह, जो उस वक्त 22 साल नौजवान थे या इससे ज्यादा कुछ उम्र होगी, जवानी थी, उनको भी बंद किया गया और अल्लामा साहब को यह खबर दी कि आपके बेटे को सजाए मौत सुना दी गई। मौलाना अब्दुल सत्तार खान नियाजी और मौलाना खलील अहमद कादरी, इन दो को सजाए मौत सुनाई। पहले ये लोग मस्जिद वजीर खां में मैसूर हो गए, अपने आप को बंद कर लिया। उसके बाद बाहर से फौजियों ने ऐलान किया, अगर इन्होंने अपने आप को गिरफ्तारी के लिए पेश नहीं किया तो इनको देखते ही गोली मार दी जाएगी। उन दोनों ने पेश कर दिया, गिरफ्तार कर लिया, किले में बंद कर दिया। 80 साल बूढ़े को, आलिम दीन को यह खबर सुनाई जा रही है, तुम्हारा इकलौता बेटा है, अभी भी माफीनामा दाखिल कर दो तो तुम्हें रिहाई मिल जाएगी, बेटे को भी रिहाई मिल जाएगी। अब देखो उलमाए हक, उलमाए अहले सुन्नत, कोई और होता तो खामोशी से लिख के दे देता, कहा बात सीगाए राज में रहेगी, पता नहीं चलेगा किसी को, लेकिन तो वो तो जानते थे हमें अपने आका को भी तो मुंह दिखाना है, अपने आका को भी तो चेहरा दिखाना है कयामत में, क्या मुंह दिखाएंगे कि माफीनामा लिखकर तुम चले गए। उस 80 साल बूढ़ा अल्लामा अबुल हसनात कादरी ने कहा, एक बेटा तो क्या, हुजूर के खत्म नबूवत पर 100 बेटे भी हों तो कुर्बान, मैं माफीनामा नहीं लिखूंगा। इतना फुसफुसा नारा लगाओगे तो क्या होगा,
नारे तकबीर, नारे रिसालत, नारे रिसालत, ताजदारे खत्म नबूवत, ताजदारे खत्म नबूवत,
माफीनामा नहीं लिखा, जबकि दीगर मसालिक के, उनका मैं नाम नहीं लेना चाहता, माफीनामा लिखकर निकल गए। 1.5 साल ये लोग जेल में रहे लाहौर के, 1.5 साल शाही किले में, और अल्लामा अबुल हसनात ने 1.5 साल में तफसीरुल हसनात के 15 पारे वहां लिख दिए। वहां भी खाली नहीं बैठे, वहां भी इनमें काम जारी रहा। यह है हमारे उलमा अहले सुन्नत की शान। खैर बहरहाल हुकूमत को घुटने टेकने पड़े और एक एक करके सबको रिहा कर दिया, फिर सिलसिला रुक गया। कुछ दिन के बाद फिर इन्होंने सर उठाया, जब सर उठाया तो पाकिस्तान की कौमी असम्बली में कायद अहले सुन्नत अल्लामा शाह अहमद नूरानी सिद्दीकी रहमतुल्लाह अलैह ने इनके खिलाफ करारदाद पेश की, पाकिस्तान की कौमी असम्बली में। आज ये लोग खत्म नबूवत की ये तमगा अपने उलमा के सीने पर सजाते, जी हमारे थे, ये हमारे थे, हमारे तुम्हारे नहीं थे, हमारा कायद था, शेर था जिसने पेश की थी, उन्होंने पेश की। मौलाना कौसर नियाजी ने कहा ये तो एक दूसरे के पीछे नमाज नहीं पढ़ते, ये क्या पेश करेंगे। मौलाना कौसर नियाजी वजीर मजहबी उमूर था, ये तो एक दूसरे के पीछे नमाज नहीं पढ़ते, अगर ये सब मुत्तफिका तौर पर लिख दें, क्योंकि सारे मसाले के थे ना, देवबंदी, वहाबी, अहले हदीस, शिया सारे मौजूद थे, उनको पता था ये तो जमा नहीं हो सकेंगे। अल्लामा अब्दुल मुस्तफा अजहरी शेखुल हदीस दारुल उलूम जदिया, उन्होंने उसी वक्त खड़े होकर कहा हम इस चैलेंज को कबूल करते हैं, आइंदा इजलास में मुत्तफिका तौर पर करारदाद पेश की जाएगी। ये जो सारा हुआ है ना, एक दिन में नहीं हुआ। ये लोग कहते थे कि एक फिरके ने, कुछ लोगों ने असेंबली में बैठकर इतने बड़े फिरके को गैर मुस्लिम करार दे दिया, ऐसा नहीं हुआ है। 3 महीने तक या इससे ज्यादा इजलास हुए, डिबेट हुई है बाकायदा, तब जाके गैर मुस्लिम करार दिया गया है। मैं तो इख्तिसार के साथ बयान कर रहा हूं, इसकी पूरी कार्रवाई आज तक रिकॉर्ड पे मौजूद है। अगले इजलास में علامہ شاہ احمد نورانی، علامہ عبد المصطفیٰ اظہری اور دیگر علماء جو تھے، وہ ان سب کے پاس گئے، ان کو بتایا اور ان کو سمجھایا کہ یہ حساس مسئلہ ہے، آپ کو متفق ہونا ضروری ہے، آپ سب کے سائن ضروری. خیر انہوں نے کر دیے. لیکن کچھ ایسے بھی تھے جن کو، اب میں کیا کہوں، نہ ادھر نہ ادھر، یعنی وہ کچھ جانتے ہی نہیں تھے دین کے متعلق. انہوں نے کہا جی ہم کیوں کریں. اب علماء کی شان دیکھو، انہوں نے کہا ان سے کیسے کرائیں، بیوروکریٹ تھے بالکل جو دین سے نا بلد تھے. انہوں نے کہا بھائی یہ مسئلہ کیا ہے، کیوں ہم سائن کریں؟ بھائی آپ کے سائن کرنا ضروری ہے، کثرت ہوگی تو زیادہ، مطلب زیادہ سائن ہوں گے تو قرارداد منظور ہوگی. علامہ شاہ احمد نورانی صدیقی رحمۃ اللہ علیہ نے فرمایا اچھا یہ بتائیے آپ سائن کیوں نہیں کر رہے؟ کہہ رہے ہیں ان کو کیوں کافر قرار دیا جائے. انہوں نے فرمایا وہ تو قادیانی تو آپ کو کافر کہتے ہیں. کہ نہیں یہ کیسے ہوا؟ کہ یہ بتائیے آپ مرزا غلام احمد قادیانی کو نبی مانتے ہیں؟ کہا نہیں مانتے. کہا انہوں نے تو اپنی کتاب میں لکھا ہے جو اس کو نبی نہ مانے وہ کافر، تو ان کی کتاب کی روح سے تو آپ کافر ہو گئے. ان کا اچھا ہمیں کافر کہتا ہے، انہوں نے سائن کر دیا. یعنی یہ وہ تھے جو بالکل نہیں جانتے تھے، باقی نے تو خیر کر دی. بہرحال دوسرے اجلاس میں پھر یہ پیش ہوئی، ذوالفقار علی بٹھو نے علامہ شاہ احمد نورانی صدیقی کو بلایا، کہا مولانا یہ مسجدوں کے جھگڑے تم اسمبلی میں کیوں لے آئے؟ یہ تو مسجدوں کے جھگڑے ہیں، یہ قادیانی ہے کیا بلا؟ انہوں نے کہا میں بتاؤں. ہاں آپ کون ہیں؟ وزیر اعظم. کہا جی. ان کا میں بھی ہوں. انہوں نے کہا آپ کیسے ہیں؟ کہا یہی تو جھگڑا ہے، حضور خاتم النبیین ہے. یہ کہتا ہے میں بھی ہوں، ان کو مان رہا ہے لیکن میں بھی نبی ہوں. خیر اس کو اسی کی زبان میں سمجھایا. بہرحال ذوالفقار علی بھٹو نے کافی ان کو سپورٹ کیا، لیکن اس نے ایک بات کہی کہ یہ آپ جو یہ قرارداد پیش کر رہے ہیں جن کے خلاف، ہم ان کو بھی اسمبلی میں بلائیں گے اور ان سے بھی بات کریں گے. ایسا نہیں ہے کہ ہم آپ کی بات سن کے ان کو غیر مسلم قرار دے دیں. مولانا نے کہا بالکل بلائیے، ہماری طرف سے اجازت ہے، ہم گفتگو کریں گے. اس وقت قادیانیوں کا سربراہ مرزا ناصر موجود تھا، اس سے رابطہ کیا گیا، اس کو بلایا پاکستان کے قومی اسمبلی میں، اور اٹارنی جنرل یحییٰ بختیار ان کو درمیان میں رکھا گیا. ہمارے علماء سوالات بنا کر یحییٰ بختیار کو دیتے تھے، پھر وہ سوال اس سے کرتا تھا، پھر وہ جواب دیتا تھا. اس طرح یہ کاروائی چلتی رہی، اس کی بڑی تفصیل ہے، میں اختصار سے بیان کر رہا ہوں. خیر یہ ہوتے 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 آخر میں اس کے پاس کوئی دلیل نہیں رہی اپنے بچاؤ کی. جب کوئی دلیل نہیں رہی، ختم نبوت کا پرچم بلند ہو گیا اور ان کو متفقہ طور پر غیر مسلم اقلیت قرار دے دیا. اور ایک بات جو ہوئی، جو اللہ تبارک و تعالیٰ کی طرف سے، یہ اسمبلی کے ریکارڈ پہ بھی موجود ہے، کہ جس وقت وہ بدبخت اپنا وہ محضر نامہ پڑھ رہا تھا تو اسمبلی کی بلڈنگ جو سینٹرلی اے سی ہے، جہاں اے سی ہوتا ہے نا، بند ہوتا ہے ہر طرف سے. اگر کوئی بہت بڑا ہال ہو، بلڈنگ ہو، اس کو ہر طرف سے بند کر دیا جاتا ہے، کوئی روشن دان، کوئی کھڑکی دروازہ، کوئی نہیں کھولا جاتا. تو اسمبلی کا حال اسی طرح تھا. کبوتر کا ایک پر اوپر سے گرا جو غلاظت میں بھرا ہوا تھا، اور یہ اپنے کاغذات لے کے کھڑا ہے، مرزا ناصر یہ پڑھ رہا ہے اپنے دلائل. اوپر سے گرا لہراتا ہوا، نہ ادھر گرا نہ ادھر گرا، سیدھا اسی کے اوپر گرا. اور اس کا جو وہ محضر نامہ تھا وہ سب ناپاک ہو گیا، وہ تو پہلے ہی ناپاک تھا. اللہ نے مزید تصدیق کر دی، یہ خود بھی ناپاک ہے، اس کے عقائد بھی ناپاک. اور اس نے کہا آئی ایم ویری ڈسٹرب. ڈسٹرب تو پہلے ہی ہو گیا تھا، اب قبر میں ڈسٹرب ہو رہا ہوگا پتہ چلے گا. خیر بہرحال تو یہ بھی ایک تصدیق ہو گئی. تو کہنے کا مقصد یہ ہے، یہ بتانے کا. اور دوسری بات، جب قادیانیوں کو یہ علم ہوا کہ ہمارے خلاف قومی اسمبلی میں قرارداد پیش کی جا رہی ہے، تو یہ گھبرائے، پریشان ہوئے. انہوں نے رات ہی کو علامہ شاہ احمد نورانی سے ان کے کمرے میں جا کر ملاقات کی. اچھا ان میں بھی دو گروپ ہیں، ایک لاہوری گروپ ہے، ایک دوسرا گروپ ہے. تو جو لاہوری گروپ تھا وہ بریف کیس میں 50 لاکھ روپے لے کر ان کے کمرے میں پہنچا اور کہا مولانا یہ رکھ لیجئے، ہمارا نام اس میں سے نکال دیجئے. آپ جو قرارداد پیش کر رہے ہیں کہ قادیانی کو غیر مسلم قرار دیا جائے، اس میں لاہوری گروپ کا نام نکال دیجئے. اب سنو اللہ کے شیر کا جواب، سنو قائد اہل سنت کا جواب. उस दौर के 50 लाख आज के करोड़ों के बराबर, लेकिन वो खत्म नबूवत का कायद, वो हुजूर अलैहिस्सलाम का सच्चा आशिक, जब उसको पेशकश की गई, कहा तुम हमें खरीदना चाहते हो, हम तो बिक चुके हैं, हमारा सौदा बाजार मुस्तफा में हो चुका है।
ताजदार खत्म नबूवत, ताजदार खत्म नबूवत, ताजदार खत्म नबूवत,
हमें खरीदने चाहते हो, हमारा सौदा तो बाजार मुस्तफा में हो चुका है, जो बिक चुका हो दोबारा नहीं बिकता, तुम्हारे ये 50 लाख मेरे जूते की नोक पर है। कल करारदाद पेश होगी, तुम्हारा लाहौरी ग्रुप का नाम भी उसमें होगा, कुल कादियानी उसके अंदर शामिल होंगे। पेश की उन्होंने और फिर ये सारी कार्रवाई हुई और फिर उनको गैर मुस्लिम करार दिया गया। इसीलिए मैं कहता हूं मिर्जा गुलाम अहमद कादियानी उम्मत मुस्लिमा के लिए परेशानी, इसके सारे अकायद हैरानी, इसके लिए अल्लाह ने भेजा शाह अहमद नूरानी, जिसने खत्म कर दिया फितना कादियानी। ये तो अल्लाह की शान है ना, और शाह अहमद नूरानी सिद्दीक अकबर की औलाद हैं, उधर सिद्दीक अकबर ने किया, इधर उनकी औलाद ने किया, ये अल्लाह की शान है। अपने नबी की खिदमत के लिए किसी को मुंतखब कर ले, इसमें किसी का कोई वो नहीं है। बहरहाल कहने का मकसद ये है कि हमारे उलमाए अहले सुन्नत ने हर दौर में इस फितने का कलाकमा किया। अब हम पर और आप पर जिम्मेदारी है, जिन्होंने किया वो इस दुनिया से रुखसत हो गए, वो सुरखरू हो गए, वो हुजूर की बारगाह में मौजूद होंगे और सरकार उनसे खुश हो रही होंगे। आज फिर ये सरगर्म हो रहे हैं जर्मनी में और दीगर ममालिक में, इनके बड़े बड़े मराकिज हैं, और वो लोग तो ऐसे फितनों को पालते हैं, जाहिर है जो मुसलमानों के खिलाफ हो, मुसलमानों में इस्लाम में फितना हो और उसको परवान चढ़ाते। हमारे मुल्क में आईन में जब ये है कि ना ये मस्जिद बना सकते हैं, ना ये गुंबद बना सकते हैं, ना ये मीनार बना सकते हैं, ना अपनी मस्जिद को मस्जिद कह सकते हैं, ये सारी चीज आईन के अंदर मौजूद है जो हमारी आवाम को नहीं पता, ये गैर मुस्लिम अकलियत बनकर रह सकते हैं इसके अलावा नहीं। लेकिन अब ये फिर दोबारा से सरगर्म हो रहे हैं, लोगों को लालच देते हैं कि तुम हमारे साथ आ जाओ, तुम्हारी शादी भी होगी, तुम्हारी नेशनलिटी भी होगी, तुम्हारी फला भी होगी, फला भी होगी। लेकिन नौजवानों को ये चाहिए कि ये तमाम चीजें, ये सब दुनिया है और दुनिया फानी है, खत्म होने वाली है, आखिरत पर नजर रखो, अपने आका सल्लल्लाहु अलैहि वसल्लम पर नजर रखो। सिर्फ उनकी निगाह करम चाहिए, बाकी कुछ नहीं चाहिए। उनकी एक निगाह करम होगी, दुनिया भी समर जाएगी, आखिरत भी समर जाएगी। तो अकीदा खत्म नबुव्वत पर पूरी इस्तेकामत के साथ कायम रहिए और अकीदा यही रखें कि नबी पाक अलैहिस्सलाम के बाद अब कोई नबी नहीं आएगा। अना खातमन नबीयीन ला नबिय्या बादी, सरकार ने फरमा दिया मैं आखिरी नबी हूं और मेरे बाद अब कोई नबी नहीं है, कयामत तक नहीं आएगा। तो इस फितने को खत्म कर दिएगा। लेकिन अगर आपको कहीं भी कोई ऐसा मिले, ना इनकी आप तकारीर सुने, ना चैनल पर या मुख्तलिफ जो सोशल मीडिया पे इनकी गुफ्तगू चलती है वो भी ना सुने, उससे भी आदमी गुमराह होता है। जो कम इल्म है, दीन का ज्यादा इल्म नहीं रखते, उनके जहन में भी शुकूक व शुबात पैदा होता है। अपने उलमा की तकारीर सुने, उनकी सोहबत में बैठे और अल्लाह से यही दुआ करते रहें, खत्म नबुव्वत का परचम बुलंद रहे, अल्लाह ताला इनको हमेशा के लिए वासिले जहन्नम करे। इंशाअल्लाह ताला हमारे उलमा ने जिस तरह इस परचम को बुलंद किया है, हमारे मुल्क पाकिस्तान में हमेशा बुलंद ही रहे और इनके लिए कोई ठिकाना नहीं हो। लेकिन हम सबको इसके अंदर ताबून करना होगा, जहां भी इस किस्म की कोई लालच मिले उसे छोड़ दें, ठोकर मार दें, सिर्फ नबी पाक अलैहिस्सलाम की निगाह करम को पेशे नजर रखें और ये सोचें कि सिद्दीक अकबर रजी अल्लाह ताला ने किस तरह, किस माहौल में, किस वक्त इसके खिलाफ परचम बुलंद किया और उन सबको वासिले जहन्नम कर दिया। आपने यहां तक फरमाया कि अगर पूरा मदीना खाली हो जाए और जानवर आकर अबू बकर को घसीटते हुए ले जाएं, तब भी मैं इस अकीदे से जज्बरदार नहीं हूंगा, तब भी ये जंग होकर रहेगी और इस फितने को खत्म करके रहो। ये सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु का फरमान और उनकी सुन्नत यही है। अल्लाह तबारक व तआला हम सबको इसी अकीदे पर कायम व दाइम रखे, इसी पर जिंदा रहें और इसी अकीदे पर हमें موت عطا فرمائے. جس طرح ہم نے آپ کو بتایا کہ روزانہ ایک نئے عنوان پر ہم گفتگو کریں گے، الحمدللہ آپ حضرات بڑے ذوق اور شوق کے ساتھ تشریف لا رہے ہیں، اسی طرح آتے رہیے. اللہ تبارک و تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.